आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
यीशु को प्रेम अनंत प्रेम पाए मैले यो जीवन में। यीशु को प्रेम अनंत प्रेम पाए मैले यो जीवन में। आशा बनी मृत्युबाट जीवित भए मुक्तिदाता प्रभु येशु। मृत्युबाट जीवित भए मुक्तिदाता प्रभु येशु। फेरि आउने सागरी जिउँदै स्वर्ग जानुभयो यीशुको प्रेम अनन्त प्रेम पाए मैले यो जीवनमा। यीशुको प्रेम अनन्त प्रेम पाए मैले।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो प्रभु येशू ख्रीष्टको नाममा जय मसीह अनि नमस्कार। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा लेवी तीन अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ मेल बलि, र आज हामी लेवी तीन अध्याय पद एकदेखि दश पदबाट मात्र देख्नेछौ। हजुर, यस बलिमा वा भेटीले परमेश्वर पितासँग हाम्रो येशू ख्रीष्टद्वारा विश्वासीहरूको संगति र सहभागिताको बताउँछ। तपाईं र म परमेश्वर कहाँ आउन सक्ने एउटै बाटो येशू ख्रीष्टद्वारा हो। उहाँ बाटो हुनुहुन्छ। कुनै पनि एक बलिले ख्रीष्टको व्यक्तिको धेरै आश्चर्यहरूको र उहाँको महिमाको धेरै पक्षहरूको प्रस्तुत गर्न सक्दैन। जसरी उहाँको संसारिक जीवनको प्रस्तुत गर्न नयाँ नियममा चार सुसमाचारीय पुस्तकको आवश्यक पर्दछ, त्यसरी नै उहाँको व्यक्ति र कामको प्रस्तुत गर्न लेवीको पाँच बलि वा पाँच भेटीहरूको आवश्यक पर्दछ। हामी यो थाहा पाउनेछौ कि होम बलि र मेल बलि बीच ध्यान आकर्षण गर्ने समानताहरू वा मिल्दा जुल्दा कुराहरू छन्। तर उही समयमा हामी यो पनि देख्नेछौ यी दुई बलि बीच बिल्कुल भिन्नता पनि छ। त्यसकारण मेल बलि अद्वितीय भेटी वा अद्वितीय बलि हो। मेल बलिले ख्रीष्टले क्रूसमा आफ्नो रगत बहाउनु भएको शान्ति र मिलापको बताउँदैन, किनकि यसले गर्नुपर्ने व्यवहार पापसँग हो र यो चाहिँ यहाँ मिठो बासना रहित बलिको रूपमा आउँदछ। यो चाहिँ पाउलले कलसी एक अध्ययको 20-22 पदमा लेखेका कुरामा छन्, जुन पापको सम्बन्धमा ख्रीष्ट हाम्रो मिलाप बनाइएको तथ्यको बारेमा हो, जहाँ लेखिएको छ, उहाँको क्रूसको रगतद्वारा शान्ति गराएर उहाँद्वारा सबै थोक, चाहे पृथ्वीका चाहे स्वर्गीयका, उहाँद्वारा नै आफैसँग मिलाप गराउनुभयो। र अघि बितेका समयमा तिमीहरू आफ्ना खराब कामहरूमा एकातिर लागेका र तिम्रा मनमा शत्रु भएका थियौ, तापनि अब त उहाँको मासुको शरीरमा मृत्युद्वारा उहाँकै सामने तिमीहरूलाई पवित्र र निष्कलंक र निन्दारहितका उपस्थित गराउनु भएको छ। यो मेल बलि होइन, बरु मेल बलिले मिलापको बारेमा अझ धेरै विशेष रूपमा बताउँछ, जुनको पाउले एफेसीहरूमा उल्लेख गरेका छन्। त्यो मिलाप जुनले सबै विश्वासीहरूलाई पवित्र आत्मा र प्रभु येशूद्वारा पितासँग सहभागिता र संगतिमा ल्याउँदछ। एफेसी 2:13-22 पदमा भनिएको छ, तर अब तिमीहरू एकपल्ट ख्रीष्ट येशूबाट टाढा थियौ, ख्रीष्टको रगतले नजिकै भएका छौ, किनभने हाम्रा शान्ति उहाँ नै हुनुहुन्छ, जसले बीचको छेक्ने बार तोडेर दुवैलाई यसरी मिलाप गराएर आफैमा एउटा नयाँ मानिस उत्पन्न गर्नलाई धार्मिक विधानहरूमा भएका आज्ञाहरूको व्यवस्था अथवा शत्रुहरूलाई उहाँले आफ्नै शरीरमा खारिज गरेर र यसबाट शत्रुलाई नाश गरेर क्रूसद्वारा परमेश्वरसँग दुवैलाई एउटै शरीरमा मिलाप गराएर तिमी टाढा भएकाहरू र नजिक भएकाहरूलाई मिलापको सुसमाचार सुनाउनुभयो, किनभने उहाँद्वारा हामी दुवैले एउटै आत्मामा पिता कहाँ प्रवेश पाएका छौं। यसरी अब फेरि परदेशी र विदेशी छैनौ, तर पवित्र जनहरूसँग तिमीहरू संघी नागरिक र परमेश्वरका घरानाका मानिसहरू भएका छौ। प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालिकन ख्रीष्ट येशू आफै चाहिँ मुख्य कुनै ढुङ्गा बनिनु भएको छ, जसमा प्रत्येक घर साथसाथै ठिकसँग जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दै जान्छ, जसमा तिमीहरू पनि आत्मामा परमेश्वरको वासस्थान हुनलाई सँगसँगै बनिन्दै जान्छौ। मित्र, मेलबलीमा खास जोड चाहिँ मिलापमा होइन जुन क्रूसमा रगतद्वारा उहाँले बनाउनुभयो, तर खास जोड चाहिँ उहाँको क्रूसमा रगतको कारण उहाँ नै मिलापको स्थान हुनुहुने तथ्यमाथि हो। उहाँ सबै विश्वासीहरूको सँगै एकैसाथमा भेट्ने वा सँगै हुने स्थान हुनुहुन्छ। साथै हरेक विश्वासी परमेश्वर पितासँग भेट्ने स्थान हुनुहुन्छ। ख्रिस्ट मात्र एउटा बाटो हुनुहुन्छ जुनले ती राष्ट्रिय, जातीय, धर्म, परिवार र व्यक्ति विशेषलाई अलग्याउने पर्खाललाई तोड्नुहुन्छ। सबै ख्रिस्टमा एउटै बनाइन्दछ। त्यसपछि तिनीहरू आत्मामा परमेश्वरको वासस्थान बन्दछ र पिता परमेश्वर कहाँ जाने अधिकार छ। हेर्नुहोस् त, ख्रिस्टको आश्चर्यहरू र सुन्दरताहरू र महिमामा भाग लिने वा सहभागितामा संलग्न हुन खालि विश्वासीहरू मात्र सक्छन्। तिनीहरू पिता परमेश्वरसँग सहभागिता हुन सक्छन् र आपसमा संगति गर्न सक्छन् जबकि तिनीहरू ख्रिस्टका कुराहरू बाँड्दछन्। यही नै युहन्ना प्रेरितले लेखे पहिलो युहन्ना एकको तीन पदमा, त्यो जो हामीले देखेका र सुनेका छौ सो हामी तिमीलाई पनि बताउँछौ कि तिमीहरू पनि हाम्रा संगतिमा हौ। हाम्रा संगति पिता र उहाँको पुत्र येशु ख्रिष्टमा छ। मेलबलीले हामीलाई सँगसँगै एकै ठाउँमा ल्याउँदछ। यहाँ मात्र जब हामी ख्रिष्टको व्यक्तिमा भेट हुन्छौ हामी आपसमा सँगै खिचिन सक्छौ। हामी सबै त्यहाँ एउटै बनाइएका छौ। हामी सबै एउटै स्तरमा छौ र हामी ख्रिष्टको व्यक्तिको आनन्द उठाउन सक्छौ। यस तीन अध्यायको मुख्य विषय हो मेलबली। ख्रिष्ट हाम्रो मिलाप हुनुहुन्छ अनि यसको रूपरेखा यस प्रकार छ। पद एकदेखि पाँचमा पशुबाट बलिदान, पद छदेखि एघार पदमा भेडा बाख्राको बलिदान, अनि पद बाह्रदेखि सत्र बोकाको बलिदान, अनि सात अध्याय एघारदेखि एक्काइस पदमा मेलबलीको व्यवस्था। सबभन्दा पहिले हामी देख्नेछौ गोठको पशुबाट बलिदान। तीनको एक पदमा भनिएको छ, लेबी तीनको एक पदमा, कसैको भेटी मेलबली भए र त्यसले गोरु मध्येको एउटा चढाउँछ भने त्यसले त्यो परमप्रभुको सामुने निष्कोट साँडे कि गाई चढाओस्। मेलबली व्यापकतामा एउटै भावमा छ। पापी व्यक्ति परमेश्वर कहाँ आउन सक्छ किनभने ख्रिस्टले क्रूसमा आफ्नो रगतद्वारा मिलाप बनाउनु भयो अनि उही समयमा क्रूसमा आफ्नो रगतद्वारा मिलापको आधारमा परमेश्वरसँग सहभागिता र उहाँसँग संगति छ। ख्रिष्ट र उहाँको उद्धारको काम मिलापको निम्ति पूर्ण, बिल्कुल सन्तुष्टपूर्ण छ। तर पनि मेलबलीको जोड मुख्य गरेर सहभागितामा छ। सुसमाचारले पापीलाई के अपील गर्दछ त? हजुर, यो भने जस्तै हो, परमेश्वर तपाईँ र मलाई पापीको रूपमा भन्नुहुन्छ, तिमी गुमेका छौ, तिमी निन्दित छौ, तिमी मबाट टाढा गएका छौ, त्यसकारण मैले अनन्तकालको अन्धकारमा तिमीलाई सुम्पिनु परेको छ। यदि परमेश्वरले त्यो गर्नुभयो भने उहाँ न्यायी, धर्मी र पवित्र हुनु हुन्थ्यो र स्वर्गीयमा सबै स्वर्गीय दूतहरूले उहाँको निम्ति स्तुति प्रशंसाको गीत गाउने थिए। तर मेरो मित्र, परमेश्वर येशूले तपाईँ र मेरो निम्ति जे काम गर्नुभयो त्यसमा पूर्ण रूपमा सन्तुष्ट हुनुहुन्छ। अहिले तपाईँ परमेश्वर कहाँ आउन सक्नुहुन्छ। सुसमाचार सन्देश यो हो, परमेश्वरमा मिलाप भएको छ। तर प्रश्न यो हो, के तपाईँ मिलाप गरिनु भएको छ वा मिलाप गर्न चाहनुहुन्छ? मित्र, परमेश्वर येशूले गर्नुभएको कुरामा पूर्ण रूपमा सन्तुष्ट हुनुहुन्छ। यही नै सन्देश हो, यही नै नयाँ सुसमाचार हो। परमेश्वर पहिले नै तपाईँ कहाँ फर्कनु भएको छ, के तपाईँ उहाँ कहाँ फर्कनुहुन्छ? ख्रिस्टले गर्नुभएको महान उद्धारको कारण उहाँले हामीलाई ग्रहण गर्नुहुनेछ। के हामी ख्रिस्टसँग उहाँले गर्नुभएको उद्धारको काममा सन्तुष्ट भएका छौ? के हामी परमेश्वर कहाँ आएका छौ र संगति गरेका छौ? त्यही नै मिलाप वा मेलको हामीले थाहा पाउन सक्नुपर्छ। अनि दुई पदमा भनिएको छ, त्यसले आफ्नो हात आफ्नो बलिको टाउकोमा राखेर त्यसलाई भेट हुने पालको ढोकामा काटेर मारोस्। तब हारूनका छोराहरू अर्थात पुजारीहरूले त्यसको रगत वेदीमा वरिपरि छर्कुन्। यस बिन्दुसम्म यसले होम बलिको नकल गर्दछ र अगाडि तीनदेखि चार पदमा भनिएको छ, मेल बलिबाट त्यसले परमप्रभुको निम्ति आगोद्वारा बलिदान चढाओस् अर्थात आन्द्रा भुँडी, ढाक्ने बोसो र आन्द्रा माथिको बोसो सबै, दुवै मृगौला र ती माथि र कम्मर निर भएको बोसो र मृगौला समेत कलेजा ढाक्ने मासु त्यसले झिकोस्। यहाँ होम बलिसँगको परस्पर भिन्नताको नोट गरिएको छ। सबै होम बलि वेदीमा राखिन्थे। मेल बलिमा खालि एक अंश मात्र राखिन्थ्यो। यो अंश भाग चाहिँ विशेष रूपमा उल्लेख गरिएको छ। यो चुनिएको वा छानिएको अंश हुनु पर्दथ्यो, जुनमा पशुको बोसो र आन्तरिक भागहरू हुँदथ्यो। यसले छिपेका ख्रिष्टको चरित्रको अमूल्य महत्व र छिपिएको धनहरूको अनमोल गुणहरूको बताउँदछ, संकेत गर्दछ, जुन खालि परमेश्वर मात्र जान्नुहुन्छ। मित्र, त्यहाँ थुप्रै कुराहरू छन् हामी जान्दैनौ, तर परमेश्वर मात्र जान्नुहुन्छ। त्यसकारण पाउलले चित्कार छोडे, म उहाँलाई, उहाँको पुनरुत्थानको शक्ति र उहाँको कष्टको सहभागिताको जान्न सकौं भनेर। अनि पाँच पद, तब हारूनका छोराहरूले त्यसलाई वेदीमा आगोको दौरामाथि भएको होम बलिमा जलाउन्, यो परमप्रभुलाई मन पर्ने मिठो बास्ना आगोद्वारा चढ़ाएको बलि हो। त्यस भेटी आगोद्वारा खाक पारिनु पर्दथ्यो र यसले ख्रिष्टको पूर्ण समर्पण र उहाँको मानव परीक्षा र दुःख कष्टको बताउँदछ। यसलाई विशेष रूपमा यस कथनमा लेबल गरिएको छ, परमप्रभुको निम्ति मिठो बास्ना। विशेष जोड अझै ख्रिष्टको व्यक्तिमाथि छ, तर उहाँको काममाथि होइन। यो उहाँको पूर्ण र सिद्धताको जीवन नै दृश्यमा छ। पापको लागि उहाँको मृत्यु होइन, जीवनमा उहाँको यातना र कष्ट संसारको पापहरूको लागि थिएन। अरू त के, उहाँ पहिले तीन घण्टा क्रुसमा उहाँको कष्ट दुःख मानिसहरूको हातहरूमा थियो। क्रुसमा उहाँको अन्तिम तीन घण्टा अवधिमा क्रुस वेदी बन्यो, जुनमा परमेश्वरको पुत्र बलिदान हुनुभयो। ती अन्तिम तीन घण्टा अवधिमा मानिसको आँखाहरूबाट घट्यो, जब परमेश्वरले उहाँलाई शासन दिन मन पर्यो संसारको पापको लागि। यो कुराको ध्यान दिनुहोस् कि मेल बलि होम बलिसँग एकैसाथ राखिएको थियो। तिनीहरू ख्रिष्टको महिमाहरू र आन्तरिक महत्वहरूको पूर्ण दृश्य दिलाउनलाई आपसमा सँगै छन्, एउटै हुन्। यसपछि देख्नेछौ भेडा बाख्राको बलिदान 6-7 पद, यदि त्यसले परमप्रभुको निम्ति मेल बलिको लागि भेडा बाख्राहरू मध्येबाट एउटा चढाउँछ भने त्यसले निष्कोट भाले कि पोथी चढाओस्। यदि त्यसले आफ्नो बलिको लागि भेडाका बच्चा चढाउने भए त्यो परमप्रभुको सामु चढाओस्। भेडाले अनौठो तरिकामा ख्रिष्टको चरित्रको प्रस्तुत गर्दछ। त्यसकारण असाधारण रूपले मेल बलिमा बलिदानको रूपमा उपयुक्त छ वा बलिको रूपमा उपयुक्त छ। यसको विपरीत बाछोले हाम्रा प्रभुको सेविकाको सेवक वा दास पक्षको प्रस्तुत गर्दछ। साढे वा बाछो घर पालुवा पशु थियो, त्यो बोझ बोक्ने, हलो जोत्ने, यातायातको निम्ति प्रयोग गरिन्थ्यो। साढे सेवक थियो र मानिसको मित्र। साढेले ख्रिष्टलाई सेवकको रूपमा प्रतिनिधित्व गर्दछ। यो ख्रिष्टको सेविकाको पक्ष हो, जुन मर्कुस रचित सुसमाचारमा प्रस्तुत गरिएको छ, जुन हामीले केही दिन अघिसम्म अध्ययन गरिरहेका थियौं। हामीले यो कुरामा जोड़ दिन आवश्यक छ कि येशु ख्रिष्ट अरू मानिसको कुल्ली वा जुत्तामा पोलिस लगाउने सेवक हुन्नथ्यो। उहाँले मानिसको दिन प्रतिदिनको कामको आवश्यकतालाई पूरा गरिदिने नोकर हुन्नथ्यो। मर्कुस रचित सुसमाचारको पुस्तकले उहाँलाई परमेश्वरको सेवक वा दासको रूपमा प्रस्तुत गर्दछ। वहाँ परमेश्वरको इच्छाद्वारा र परमेश्वरको इच्छा पूरा गर्न आउनु भएको थियो, तर भेडाले उहाँको थुप्रै र पूर्ण जीवनमा र मृत्युमा मानिससँगको पहिचानमा प्रस्तुत गर्दछ। के हामीले यो कुरा कहिले ध्यान दिएका छौं? उहाँको सेविकाईको आरम्भमा बप्तिस्मा दिने युहानाले उहाँलाई औल्याउँदै भन्नुभयो, परमेश्वरको थुमा अर्थात भेडा, जसले संसारको पाप उठाइ लैजानेछ। यसले उहाँको कामको संकेत गर्दछ। पछिबाट तिनले भन्नुभयो, हेर परमेश्वरको थुमा, उहाँको व्यक्तिको संकेत गरिरहेका छन्। आरम्भदेखि थुमा अर्थात भेडा संसारको पाप बोक्ने काममा मानिसको स्थान लिन उहाँको योग्यता र गुणको प्रस्तुत गरेको छ। हाबिलले चढ़ाएको पहिलो भेटी थुमाको अर्थात भेडाको बलि थियो। यसैया 53 अध्यायले यो स्पष्ट पार्दछ कि येशु ख्रिष्ट हाम्रो पाप अधर्मको बोकी लाग्ने बोक्ने प्रतिस्थापन हुनुहुन्थ्यो। उहाँलाई 53 7 पदमा उन काट्नेको अगाडि चुप लागिरहने थुमाको रूपमा चित्रित गरिएको छ। थुमा अर्थात भेडा हाम्रो प्रतिस्थापन हुनुभयो। उहाँ हाम्रो पापको दण्ड हामीमा पर्नु पर्नेमा उहाँले हाम्रो सट्टामा आफैमा लिनुभयो। उहाँलाई पुनरुत्थानमा थुमा भनिएको छ। प्रकाश 5:6 पदमा भनिएको छ, त्यो सिंहासन र ती चार जीवित जीवात र धर्मगुरूहरूका बीचमा उभिरहेको मारिएको एउटा थुमा जस्तैलाई देखे, जसका सिंह र सात आँखा थिए, जो सारा पृथ्वीमा पठाएका परमेश्वरका सात आत्मा हुनुहुन्छ। फेरि उहाँ आफ्नो महिमामा वापस फर्काइमा थुमा हुनुहुन्छ। प्रकाश 6:16-17 पदमा यो कुरा देख्छौ, तिनीहरूले पहाड़ र चट्टानहरूलाई भने, हामीमाथि खस र सिंहासनमा विराजमान हुनुहुनेका सामने थुमाको क्रोधबाट हामीलाई लुकाऊ, किनकि तिनीहरूको क्रोधको ठूलो दिन आएको छ र को खड़ा हुन सक्छ। अमित्र, थुमा सम्भवत सबै बलिदानहरूको ख्रिष्टको सबभन्दा पूर्ण प्रतिनिधि गर्ने बलि हो। अनि 8-10 पदमा भनिएको छ, त्यसले आफ्नो बलिको टाउकोमा आफ्नो हात राखोस् र भेट हुने पालको सामुन्यमा त्यसलाई मारोस्। हारूनका छोराहरूले त्यसको रगत वेदीमा वरिपरि छर्कुन्। त्यसले मेल बलिबाट परमप्रभुको निम्ति आगोद्वारा बलिदान चढ़ाओस्, अर्थात त्यसको बोसो र जम्मै बोसो पुच्छर डडाल्नुदेखि त्यसले छुट्याओस्, अनि आन्द्रा भुँडी ढाक्ने बोसो र आन्द्रा माथिको जम्मै बोसो, दुवै मृगौला र ती माथि र कम्मर निर भएको बोसो र मृगौला समेत कलेजा ढाक्ने मासु त्यसले झिकोस्। मित्र, थुमा अर्थात भेड़ा बलिको धर्मविधि धर्मकृत्य पशु बलिको सम्बन्धमा दिएको जस्तै मिल्दोजुल्दो छ। बोसो चाहिँ परमेश्वरको भाग थियो, यो जनावरको असल भागको रूपमा विचार गरिन्दछ। मोटो जनावर सबभन्दा असल प्रकार थियो र सबभन्दा असल उक्तम परमेश्वरलाई चढाइन्दथ्यो र परमेश्वर सबभन्दा असल भागको माग गर्नुभयो। हामीले मेल बलिको पूरा र गहिरो अर्थ यहाँ देख्छौ। परमेश्वरसँग संगति ख्रिष्टको रगतमाथि आश्रित छ, आधारित छ, यो सत्य हो। तर यो संगतिको अर्को पक्ष पनि छ, यसलाई पूर्ण बनाउन त्यहाँ विश्वासीको जीवनको पेश वा प्रदर्शन पूर्ण समर्पणमा नित्यन्त आवश्यक पर्छ। यी दुवै पक्षहरू येशूको महान सुन्दर हरेक कुरा सामेल भएको निमन्त्रणामा संलग्न छ। मती 11:28 पदमा उहाँले निमन्त्रण गर्नुभयो, हे बोझ र परिश्रमले दबेका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम शान्ति दिनेछु। त्यहाँ विश्राम छ जुन उहाँ दिनुहुन्छ, जुन रगत बहाउने कामको राम्रो नमूना भएको छ। यो उद्धारको विश्राम हो। मती 11:29-30 पदमा, मेरो जुवा तिमी आफैले बोक र मसँग सिक, किनभने म विनय र नम्र हृदयको छु, अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ, किनकि मेरो जुवा सजिलो र मेरो भारी हल्का छ। यो नै विश्राम जुन हामी पाउँछौ, जुन बोसोद्वारा प्रतिनिधित्व गरिएको छ। हामी उहाँ कहाँ गएर आफैलाई चढ़ाउनै पर्छ। यो चाहिँ समर्पणको विश्राम हो। प्रभु, वचन अध्ययनमा हामी सबैलाई आशिष दिउन्।
हाम्रो परमेश्वरको गरौँ महिमा, हाम्रो दुबै हातै उचाली। बजाउँदै ताली गाउँको रै उचाली, बजाउँदै ताली हाम्रो परमेश्वरको गरौँ न महिमा, हाम्रो दुवै हातै उचाली, हाम्रो दुवै हातै उचाली। बजाउँदै ताली गाउँको रै उचाली, बजाउँदै ताली हाम्रो परमेश्वरको गरौँ न महिमा हाम्रो दुवै हातै उचाली हाम्रो दुवै हातै उचाली बिना सारङ्गीको स्वरमा झ्यालीको झन्कार झन्काउँदै हे बाँसुरी र बिना सारङ्गीको स्वरमा झ्यालीको झन्कार झन्काउँदै हामी सबै मिलिजुली एकै साथमा उनको नाउँलाई उचाल्दै उनको नाउँलाई उचाल्दै गाउँको रै उचाली बजाउँदै ताली गाउँको रै उचाली बजाउँदै ताली हाम्रो परमेश्वरको गरौँ न महिमा हाम्रो दुवै हातै उचाली हाम्रो दुवै हातै उचाली हाम्रो दुवै हातै उचाली हाम्रो दुवै हातै उचाली
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98473567 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।